तीन लफ्ज़ हैं उम्मीद के लिए जो हमारी उर्दू ज़ुबान में भी आते हैं, अरबी में भी हैं, उम्मीद, तमन्ना और अरमान। आइए ज़रा इसको भी देख लीजिए, ये बहुत अहम मौजू है। और इसी तरह आसरा, उर्दू में हम कहते हैं उम्मीद है, मेरे बड़े अरमान थे, मेरी बड़ी तमन्ना थी और उसी का आसरा। इन सब में थोड़ा थोड़ा सा फ़र्क होता है। पहली बात यह है कि कुछ लोग जो हैं वो करते कराते कुछ भी नहीं है, लेकिन अल्लाह की रहमतों की उम्मीद लगाए बैठे होते हैं। आप कह लीजिए कि ये उम्मीद नहीं है। उम्मीद क्या होती है? इंसान अपनी पूरी सी कोशिश कर लेता है, फिर उसके बाद जो कमी बेशी है ना वो अल्लाह पे डाल देता है। उम्मीद और तमन्ना के दरमियान फ़र्क क्या है? कि तमन्ना या अरमान वही शख्स लगाता है जो काहली और सुस्ती का शिकार हो। सोचिए, किया कुछ नहीं क्योंकि सुस्त था, काहिल था, और तमन्ना करने वाला कोशिश और काविश करने का आदी नहीं होता, ना ही वो इसकी राह नवर्दी करने के लिए तैयार है, यानी उन राहों पे चलता कोई नहीं है जहाँ से चल के अल्लाह की रहमत मिलती है, और ना ही उसके लिए इसबाब इख्तियार करना गवारा करता है, बल्कि हाथ पर हाथ रखकर हथेली पर सरसों जमाना चाहता है। तो क्या पता चला? तमन्नाएं तो बहुत सारी होती हैं, लेकिन तमन्नाएं अच्छी नहीं होती। पढ़ा होगा आप लोगों ने 14 पारे में क्या है, इन्न सलात तनहा अनिल फख्शाई वल मुनकर वला जिक्रुल्लाह ही अकबर। फिर उसमें क्या कहता है कि आप इनको छोड़ दीजिए, इनके हाल पे, इनकी तवील आरजुओं पे रहने दें। तो क्या पता चला कि ऐसी तमन्नाएं जिसमें इंसान कोशिश ना करे, सुस्ती के मारे बैठा रहे, ना असबाब इख्तियार करे और कह दे कि अल्लाह ताला ही मेरे काम कर देगा, तो ये मजमूम है, ये पसंदीदा नहीं है। खैर बरकात के असूल की उम्मीद रखने वाला शख्स असबाब और वसाइल का सहारा लेकर अपने हदफ तक रसाई की कोशिश और जिद्दोजहद करता है जब तक इसके अपने हदफ तक रसाई ना हो, ये उम्मीद है। ठीक है, तमन्ना करना, इमाम मुनावी कहते हैं तमन्ना करना काबिले मजम्मत चीज़ है। बैठ के तमन्नाएं तो करते हैं, अल्लाह दुनिया ठीक हो जाए, अल्लाह सारी दुनिया में इस्लाम आ जाए, हाँ, तो ये सिर्फ तमन्नाएं हैं, जबकि उम्मीद काबिले तारीफ है। तो आप लिख लें कि उम्मीद पसंदीदा है और तमन्नाएं करना नापसंदीदा, क्योंकि सिर्फ तमन्ना करके सुस्ती और काहली की वजह से इंसान अपना वक्त ज़ाया करता है, नकम्मा और बेकार हो जाता है, जबकि पुरउम्मीद शख्स जो होता है ना, फिर वो महबूब की मोहब्बत को पाने के लिए कोशिशें भी करता है। इमाम गजाली ने बड़ी खूबसूरत तारीफ की है इसकी, कहते हैं कि उम्मीद की कोई बुनियाद होती है, इसीलिए किसी असल और साबित हकीकत की बुनियाद पर उम्मीद लगाई जाती है, यानी उम्मीदें बुनियादों पर कायम होती हैं। कोई रीज़न है तो आप उम्मीद लगाएं। बस आप देखिए कि आपने कुछ पढ़ा डॉक्टरी की, आप उम्मीद लगाएंगे ना कि जॉब मिल जाएगी और मैं डॉक्टर बन के वहाँ बैठ जाऊँगा, ये तो है, लेकिन आपने ना मेडिकल लाइन ली ना पढ़ा और आप उम्मीद लगा लेते हैं कि जी मैं डॉक्टर बन के किसी हॉस्पिटल में खिदमत करूँ, तो नहीं होगा ना। तो उम्मीद से पीछे कुछ बुनियादें होती हैं, जबकि तमन्नाएं बेबुनियाद हैं। आप में से कोई तमन्ना करे मैं हाफिज़े कुरान बन जाऊँ, ना उठे ना पढ़े तो क्या होगा? किसी की ख्वाहिश में टीचर लग जाऊँ लेकिन वो सारे मरहले रास्ते के तय ना करे तो वो सिर्फ तमन्नाएं होंगी, ना इसका कोई सर होता है ना पैर। मिसाल इन्होंने दी है कि बंदा जब इताअत और फरमाबरदारी के आमाल अंजाम दे चुकता है तो इसके बाद कहता है कि मैं उम्मीद करता हूँ। अब ये हाईलाइट कर लें आप लोग, पहले पूरी कोशिश करता है, इताअत भी करता है, सरेंडर करता है, यानी आप अपने ऊपर लीजिए, इन सारे मरहलों से आप गुजर चुकी जो करने को कहे गए, पढ़ा लिखा, याद किया, ग्रुपिंग की, वक्त पे आए, वक्त पे गए, टेस्ट दिए, जो रूल्स थे उनको फॉलो किया, अब ये सब कुछ आप करके फिर क्या करते हैं? आप कहते हैं कि मैं उम्मीद करता हूँ कि अल्लाह ताला मेरी इस थोड़ी सी जिद्दोजहद को कबूल फरमा ले। हम सब दिन रात यही तो कहते हैं अल्लाह को कि अल्लाह हमने तो टूटी फूटी कोशिशें की हैं, अब आप इसको कबूल कर लें और इसमें कमी कोताही को दूर कर दें और अफ़ो दरगुजर का मामला फरमा दें, इस हाल में कि मैं अल्लाह ज़ाते बारी से हुस्ने ज़न रखता हूँ। तो बंदे का यह फेल रिजा कहलाता है। बहुत आसान है ना बात? काम कीजिए, कोशिश कीजिए, फिर अपने गुनाहों को भी सामने रखे, कमी बेशी का इकरार कीजिए, तो फिर उसके बाद आप अल्लाह से उम्मीद गए। वो एक शेर भी है, मुझे याद नहीं है, लेकिन उसमें यही है कि अल्लाह मैंने अपना काम करना था कर दिया, अब कमो बेश हिसाब तू जान। फारसी का एक शेर है अल्लामा इकबाल का कि मैंने एक बस जो जमा तफरीक के बगैर नेकी करनी थी कर दी, ना मैंने नापी ना तोली कि इससे इतना अजर इतना, अब साहेब बे कलम तू है, तेरे हाथ में कलम है, अब कम था या ज्यादा था तू खुद हिसाब कर ले। बड़ी खुद सपुर्दगी का अंदाज है। जब एक इंसान अपने आप को कुछ ना समझे ना, वो ऐसे सोचता, और जो कुछ भी समझ लो, कहता है जो मैंने काम किया वो कोई और तो दुनिया में कर ही नहीं सकता। तो बहरहाल अगर बंदा गफलत और कोताही का शिकार हो जाए और अल्लाह की इताअत करना छोड़ दे और गुनाहों को करना शुरू कर दे, फिर अल्लाह की वईदें यानी डरावे उनकी ज़रा परवाह ना करे, लेकिन ज़ुबान से कहता रहे मुझे अल्लाह की ज़ात से जी जन्नत के हासिल होने की उम्मीद है और देखना जहन्नुम के अजाब से तो मैं बच ही जाऊँगा, तो फिर ये तमन्ना है जो ठीक नहीं होगी। पसे पर्दा इसके कुछ भी नहीं, इसको उम्मीद व आसरा और हुस्न ज़न कहना गलत है, बल्कि ये तो बंदे के टेढ़ी सोच और खुल्लम खुला बेराह रवि है। क्या समझ आया? सोसाइटी में दो तरह के लोग होते हैं, एक हत्तुल मकदूर, वट एवर दे कैन डू, बेस्ट ऑफ देयर स्किल्स वो नेकियां करते हैं, इसलाह का काम करते हैं, लोगों को खैर देते हैं, कर करा के फिर आखिर में रात को जाए नमाज पे खड़े होके कहते हैं कि अल्लाह कोशिश तो की लेकिन मेरे से हुआ नहीं, लेकिन कोई बात नहीं, तेरा नाम भी तो गफूर और रहीम है, तू मुझे माफ़ कर दे, कबूल कर ले। एक तो है ये बंदा, ये तो इंशाल्लाह तर जाएगा, जिस लेवल पे भी होगा अल्लाह उसकी कमी बेशियों को दूर करा देगा। एक दूसरा शख्स करता कुछ भी नहीं है, और जब कोई उसको कहे सुनाओ भाई जन्नत लेनी है, कहते थे अल्लाह ने देनी है इंशाल्लाह दे देगा, तो ये तमन्ना है, ये गलत है, ये दुरुस्त नहीं होती। इसी तरह आप देखें सूरह बकरा 218 में भी यही बात की गई, तीन चीज़ें अगर आप इस आयत के ऊपर 1, 2, 3, 4 लगा लेंगे ना, इन अल्लज़ीना आमनू, दूसरा लफ्ज़ वल्लज़ीना हाजरू, फिर तीसरा व जाहदू फी सबीलिल्लाह, पहले ईमान लाओ फिर इसके बाद घर छोड़े अल्लाह के लिए, और फिर कलमाए हक को बुलंद करने की खातिर मेहनतें की, इन तीन कामों को करने वालों को अल्लाह ताला क्या उम्मीद दिलाते हैं, उलाइका यरजूना रहमत अल्लाह, ये लोग हैं जो अल्लाह की रहमत की उम्मीद और तवक्को रखते हैं, और वल्लाहु गफूरुर रहीम, और अल्लाह बख्शने वाला मेहरबान है। ये है पहली किस्म के लोग। अच्छा आप अब ज़रा इस आयत को सिर्फ समझने के लिए देखिएगा, सिर्फ लफ्ज़ों पे गौर कीजिए, मैं आयत नहीं बदलना चाहूँगी, सिर्फ आपको फीलिंग दिलाऊंगी कि अगर ये आयत लोगों के मुताबिक जो वो सोचते हैं वो क्या, जो लोग कहते हैं सब काफिरों ने भी जन्नत में जाना है, और चले जो कहते हैं ना काफिरों ने भी जन्नत में जाना है, तो इस आयत का क्या मिजाज बनेगा, इन अल्लज़ीना ला आमनू, ला लगा लीजिए सिर्फ समझने के लिए, ला हाजरू ला जाहदू, फिर भी ये अल्लाह की रहमत की उम्मीद है, ना ईमान लाए ना हिजरतें की ना अल्लाह के रास्ते में मेहनत की। तीसरी सोच के लोग कौन है भला दुनिया में, कहते बस मुसलमान बन जाओ, दैट्स इट, हाँ हाँ काफिर तो जन्नत में नहीं जाएंगे, मुसलमान जाएंगे। अब इस आयत की सिचुएशन क्या बनती है ज़रा गौर कीजिएगा, वो क्या कह रहे होते हैं, इन अल्लज़ीना आमनू, इतना ठीक है, और उसके बाद ला हाजरू और ला जाहदू फी सबीलिल्लाह उलाइका यरजूना रहमत अल्लाह, हो गए ऐसे? बिल्कुल सूरह तौबा की आयतें याद आ रही हैं कि एक तरफ कायदून है बैठे हुए, गोडे गिट्टों में पानी डाल के बैठे हुए हैं, बैठे हुए कायदून है, तीन किस्म के लोग पढ़े थे ना माँ, और एक है जो चल पड़ते हैं अल्लाह के रास्तों में। तो जो कायदून है वो ये कहें कि कुछ भी ना करो तो जन्नत के आला मुकाम हमें मिलेंगे, तो ये झूठी तमन्ना है, तो लिहाजा काम करेंगे। इसी को तो फिर एक शेर में भी कहा गया ना कि अमल से जिंदगी बनती है जन्नत भी जहन्नुम भी। फिर आप देखिए कि यहूद की बातिल तमन्नाओं का जिक्र अल्लाह ने कुरान में किया, क्या आयत 123 सूरत निसा, लैस बि अमानीकुम वला अमानी अहलिल किताब, ना तो तुम्हारी आरजुओं पर मौकूफ है क्या जन्नत में जाना, और ना अहले किताब की आरजुओं पर भी, फिर कौन जाएगा क्या होगा, जो बुरे काम करेगा उसकी बदला पाएगा, और अल्लाह के सिवा कोई दोस्त और मददगार नहीं पाएगा, यही मफहूम सूरत बकरा में भी मौजूद है। तो यहूद की झूठी तमन्नाएं थी, नाहनु हिब्बाहू नाहनु अबनाउल्लाह, हम अल्लाह के बेटे हैं हम अल्लाह के चहीते हैं, तो अल्लाह कहते हैं ना अहले किताब आरजुओं की जन्नत में गए ना मुसलमानों तुम जाओगे क्यामत के दिन, बल्कि इनकी मदद के लिए कोई होगा भी नहीं। इमाम हसन ने बड़ी खूबसूरत तरीके से ये बात समझाई, कहते हैं सिर्फ चिकनी चुपड़ी बातें बनाने और तमन्नाओं और आरजुओं के बुलंदे बांधने का नाम ईमान नहीं, बल्कि दिल में जागुजी इस कैफियत का नाम ईमान है जो पुख्तगी के साथ दिल पर चिस्पा हो जाए और अज़ार जवारे इसकी जीती जागती तस्वीर बन जाए। आप इसको लिख लीजिएगा अपने नोट्स में खुद से, बहुत इजी टू अंडरस्टैंड, आसान फहम तारीफ है कि ईमान सिर्फ बातों का नाम नहीं है, दावों का नाम नहीं, दलीलों का नाम है। किस चीज़ से दलील देनी पड़ती है इंसान को, जिस्म के एक एक ओज से। इसी तरह हसन ही का एक और कॉल है, कहते हैं ऐसे बहुत सारे लोग गुजरे हैं جو آرزوں اور امنگوں کے چنگل میں ایسے پھنسے کہ انہیں دنیا سے اس حال میں رخصت ہونا پڑا کہ ان کی جھولی میں ایک بھی نیکی نہ تھی. ان پہ ترس کھائیں جو دنیا سے اس حال میں جائے کہ ایک بھی نیکی نہیں, مگر ان میں سے بعض کا کہنا یہ تھا, کب؟ ایک بھی نیکی نہ ہونے کے باوجود, کہ میں اپنے رب کریم سے حسن ظن رکھتا ہوں. صحیح معنوں میں وہ جھوٹے اور دروغگو لوگ تھے. اگر وہ اپنے دعوے میں سچے ہوتے اور اللہ کی ذات سے حسن ظن رکھتے تو اعمال کی انجام دہی میں سستی اور کاہلی نہ برتتے, بلکہ بحسن و خوبی اعمال انجام دے کر اپنے دعوے کا پاس اور لحاظ کرتے. دیکھیے, انڈیویجول بیسس پہ میں اور آپ کو فتویٰ تو نہیں دے سکتے کسی کا نام لے کر, فلاں گناہ گار ہے اور وہ جنت میں نہیں جائے گا, اس کے پلے میں تو ایک نیکی نہیں. ہم آپ اپنے آپ کو دیکھ سکتے ہیں, کیا میں صرف دعوی تو نہیں کرتی جنت میں جانے کے اور کوششیں نہیں کرتی؟ اب اس کے ایک بڑی خوبصورت مثال ہے جو آپ کے ساتھ شیئر کروں گی کہ امید کی مثال کیسے ہے اور ایک مومن کس طرح سے پر امید ہوتا ہے. آپ اپنے نوٹس میں ایک لائن لگائیے, ایک طرف لکھیے مومن بمقابلہ کسان یا کاشتکار, اور ایک چھوٹا سا گول دائرہ بنا لیجئے کھیتی کا, کھیتی بنا لیجئے. مومن کے جہاں لفظ ہے اس کے نیچے کھیتی, جو ایک دائرہ اس کے نیچے دنیا لکھ لے, اور جو دوسری طرف کسان اس کے نیچے باقی ایک سرسبز کھیتی بنا لے. ہم سب جانتے ہیں کہ ایک کسان پہلے کھیتی کے اندر جو مٹی ہوتی ہے اس کو نرم کرتا ہے, ٹھیک ہے, پھر اس میں بیج ڈالتا ہے, گوڈی کرتا ہے, اوپر نیچے اس کو کرتا ہے, پھر پانی دیتا ہے. جب بیج اندر چلا جاتا ہے, پانی چلتا ہے, اس کے بعد کسان کیا کرتا ہے؟ اوپر نظریں لگا لیتا ہے, کس کی؟ بارش ہو یا نہ ہو, جیسی اس کی ضرورت ہوتی ہے. پھر آپ دیکھیے کہ جب چھوٹی سی کومپل دکھتی ہے تو پھر کیا ہوتا ہے؟ اب ڈر کیا ہوتا ہے کہ یہ کہیں روندی نہ جائے. کسان نے پہلے اپنا پورا کام کیا, زمین کا ٹکڑا لیا, اس کو نرم کیا, گوڈی کی, بیج ڈالا. کسان نے اپنا پورا کام کیا, زمین لی, نرم کی, بیج ڈالا, اوپر نیچے کیا, کھاد ڈالی. جب بیج سپرد کر دیا نا زمین کے, اب وہ کچھ نہیں کر سکتا, اب اس کی نظریں آسمان پہ لگ گئیں. یہی ہے مومن بھی. مومن اس دنیا میں اپنے دل کی مٹی کو نرم کرتا ہے. آپ سوچیے کہ دنیا جو ہے نا, یہ آخرت کی کھیتی ہے. حدیث میں بھی آتا ہے نا, آج دنیا مصر الآخرہ, وہی چیز ہے. اور سورہ شورا میں بھی اللہ تعالیٰ نے کھیتی کی بات کی ہے. حرص کا لفظ ہے وہاں, حرص, حرث. تو حرص جو دنیا کی کھیتی چاہتا ہے ہم اس کو دنیا میں دیتے ہیں, جو آخرت کی چاہتا ہے اس کو پھر وہاں دیں گے. تو دل کی حیثیت کاشتکار والی زمین کے, میرا آپ کا دل کیا ہے؟ بلکہ آپ نے جہاں مومن کے نیچے ٹکڑا لگایا نا, اس کو ہارڈ شیپ کر لیں. اگر آپ کے ذہن میں ایک مائنڈ میپ بن رہا ہے, مومن کی کھیتی دل کی شیپ کی ہوتی ہے. اب اس دل کے اندر بیج ڈالنا ہے. یہ بیج کیا ہے؟ معرفت کا بیج ہے. اور یہاں آپ امید کو سمجھتے وقت اللہ تعالیٰ کے وہ سارے نام جو امیدیں دلانے والے, آگے اس کی تھوڑی سی تفصیل آئے گی انشاءاللہ. آپ اپنے دل کو نرم کرتے ہیں, اس میں اطاعت اور فرما برداری کے بیج ڈالتے ہیں, اور اللہ کے حکم کرتے, اور جو بیج ڈالنے کے بعد دیکھ بھال کرنی ہوتی ہے نا, ٹیک کیئر کرنی, یہ ہے مومن کا باشعور ہونا. یہ کام کروں گی تو گناہ تو نہیں ہوگا, یہ کام سب کرتے ہیں لیکن یہ حرام تو نہیں ہے. اچھا, یہ کام میری زندگی میں اگر آ گیا تو کیا یہ مکروہ تو نہیں ہے؟ یعنی ہر وقت وہ اللہ کی حدوں کی حفاظت کر رہا ہوتا ہے. پھر اسی طرح آپ دیکھیے کہ کسان کیا کرتا ہے, کھیتی میں سے جڑی بوٹیاں نکالتا ہے نا, جب بیج آ جاتا ہے اس کے ساتھ کچھ نہ کچھ ادھر ادھر کی, تو وہ آہستہ آہستہ کر کے اس کو نکالتا ہے, ویڈس, چھوٹی چھوٹی چیزیں ان کو نکال دیتا ہے. مومن کیا کرتا ہے؟ نیکی کا بیج دل میں ڈالنے کے بعد چیک کرتا ہے کہیں ریاکاری تو نہیں, دکھاوا تو نہیں, شہرت کا خیال تو نہیں ہے, کیا ایک انسان اس طرح کے حالات کا شکار تو نہیں ہو گیا کہ اس کا ایک نیکی کا پودا چار چھ قسم کی غلط چیزوں کی وجہ سے ضائع ہو جائے. اس طرح ساری زندگی ایک بندہ مومن گزارتا ہے. پھر جب اس کے بیج کے اندر سے چھوٹا سا پودا نکلتا ہے نا, تو کسان کو امید لگ جاتی ہے کہ اب اس پہ پھل لگے گا, یہ ذرا بڑا ہوگا. اسی طرح مومن دنیا میں نیکی کا کوئی ایک بیج ڈالتا ہے, کچھ کے بیج بہت جلدی پھلنے پھولنے لگتے ہیں. آپ نے دیکھا ہوگا کچھ فصلیں بہت تیزی سے پھلتی ہیں, کچھ ذرا دیر لگاتی ہیں, کچھ فصلیں ونسا ایئر ہوتی ہیں, کچھ 3 منتھس میں بھی ہو جاتی ہیں, کچھ فصلیں سال میں 2 دفعہ ہوتی ہیں, کچھ ایک دفعہ ہوتی، وہ سب کچھ مومن کے شارٹ ٹرم اور لانگ ٹرم گولز ہوتے ہیں. آپ اپنی زبان میں اور میری زبان میں کہہ لیں کہ لانگ کورسز اور شارٹ کورسز. رمضان کا دور قرآن ایک ایسی کھیتی تیار کرتا ہے کہ وہ دن رات میں بڑھتی ہے. ایمان بھی بڑھ رہا ہوتا ہے، لوگ بھی بڑھ رہے ہوتے ہیں، امید بھی بڑھتی ہے، خوف بھی بڑھتا ہے، تعلق باللہ بڑھتا ہے، گناہ کم ہوتے ہیں، پوری جلدی جلدی دکھتی ہے. تو جب چاند دکھتا ہے یا دور قرآن کی تکمیل ہوتی ہے نا، تو وہ اس کے سمجھے کہ اس فصل کے کٹنے کا وقت آ گیا. اب جس نے اس بیج سے کٹی ہوئی جو فصل تھی، جو اس کے ہی نتیجہ تھی، اس کو ری انویسٹ کر لیا، پھر وہ دوبارہ سیکیور ہو جائیں گے. اور جو دور قرآن کے بعد یہ سوچ لیتے ہیں کہ چلے رمضان کا کورسہ کر لیا، اب اگلے سال دیکھیں گے، تو آپ امیجن کیجئے کہ کسان جب ایک فصل کاٹ لے، اس کے بعد اس مٹی کو چھوڑ دے، پورا سال اس کو کچھ نہ کرے، اگلے سال جب بیج سے پہلے کام کرے گا تو پھر دوبارہ محنت کرنی پڑے گی نا، پھر مٹی سخت ہوگی، بارش ہوگی تو ٹھیکری بن جائے گی، پھر اگلے سال اس کو دوبارہ اتنی محنت کرنی ہوگی. جبکہ عقل مند کسان کے ایک فصل کٹی، اس کی ہارویسٹنگ سیزن آیا، اس کو کٹوا کے سائڈ پہ رکھا تو دیکھا کہ مٹی تو ابھی بھی نرم ہے، تو اب وہ سوچے کہ اچھا اب چاول کا سیزن نہیں آ رہا تو وہ لگا دیتا ہوں، گندم تلی گئی، اچھا جو لگا دوں، اچھا باجرا لگا دوں، وہ فوراً اس مٹی میں پھر ایک فصل لگا دے گا. تو کیا ہوگا، سارا سال اس کی مٹی نہ نمبر ایک نرم رہے گی، دوسری بات یہ کہ فصل دیتی رہے گی، تیسری بات ہے زرخیز رہے گی، اور چوتھی بات ہے کہ وہ دولت مند ہو جائے گا. اگر پہلے صرف گندم کی کمائی کھاتا تھا، اب چاول کی بھی کھائے گا، جوار کی بھی کھائے گا، وہ باقیوں سے بہت امیر ہو جائے گا. اب آپ اس کو اپنے اوپر لیجئے. رمضان کا کورس پورا ہو گیا الحمدللہ، کچھ دن کی چھٹی کے بعد شارٹ کورسز میں آگے، شارٹ کورس پورا ہوا تو سبیل الجنہ میں آگے، سبل اسلام میں آگے. آپ چاروں طرف کورسز جو ہیں مشل راہ میں آ جائیے، جس میں آئیے، جس نے جو نہیں کیا وہ کر لے، نور اللہ نور میں آ جائے، سارا سال دل کی مٹی نرم رہے گی. یہ میں نے جو چند نام بولے نا، یہ ابھی ریسنٹلی شروع ہوئے یا ہونے والے کورسز ہیں. آپ کو بھی سب کو نصیحت کروں گی، جنہوں نے قرآن نہیں پڑھا یا کسی کورس کا ابھی تک حصہ نہیں بنے، ایٹ موسٹ کوشش کر کے ایک دن بھی خود کو نہ رکھے خالی، دل کی مٹی کو سوکھا کرے نا، تو یہ سخت ہو جاتی ہے، پھر ٹھیکری بنتی ہے. قرآن پڑھنے سے پہلے بندہ رلا ملا ہوتا ہے، کبھی بھی کوئی مٹی ذہن میں آئے کہ بس ہاتھ ڈالیں تو اندر چلا جاتا ہے، نہ ڈالیں تو سوکھی لگتی ہے. ایک دفعہ قرآن کی بارش اندر گئی، سمجھ آ گیا، اب اگر چھوڑیں گے نا تو وہ ٹھیکری جو کہ گویا کہ وہ برتن بنانے والی مٹی ہوتی ہے نا، اس طرح دل سخت ہو جاتا ہے. اس کو نرم رکھنے کا ایک ہی طریقہ ہے کہ اس کو ہر وقت اللہ کے کلام کی وحی کے پانی سے نرم کیا جائے. تو اپنے لیے خود چوز کریں، مجھے کس چیز کی ضرورت ہے، میں کیا کر سکتی ہوں، میں نے کیا نہیں کیا، کیا میرے حالات ہیں، ویکنیس ہیں. میں آپ سب کو دعوت دوں گی کہ ادھر آپ سکول اسلام میں داخلہ کر لیں، آپ کو پتہ بھی نہیں چلے گا. بچوں والی ماؤں کو تو زیادہ جلدی جلدی کر کے ختم کرنے چاہیے کورسز، کہاں آپ چار چار سال پڑھتے رہیں گے اور پھر کہیں آپ کے یا دو بچے اور ہو چکے ہوں گے اس دوران میں. جن کے پاس سہولت ہے، ابھی شادیاں نہیں، وہ جلدی سے کر کے ختم کریں، کیا پتہ اگلے سال شادی ہو جائے. جن کے پاس ابھی ایک بھی بچہ نہیں، شادی ہوئی، وہ تو فوراً بھاگ کے ہیں. تو یہ میسج دیں اپنے ارد گرد والوں کو، آپ کے دوستوں میں، رشتہ داروں میں، جتنی جلدی کر لو گے اتنا آسان ہوگا. تو آپ دیکھیں گے کہ پھر انشاءاللہ جب فصل کٹے گی، اب آپ کہتے ہیں نہیں جی ضرورت ہی کوئی نہیں، ٹھیک ہے دور قرآن کافی. تو آپ سوچئے کسان جو سال میں ایک مہینہ کام کرے، تو باقی 11 مہینے کیا ہوگی، ہاتھ تنگ ہوگا، قسم پرسی ہوگی، اور سستی الگ ہوگی، بیوی بھی ڈانٹے گی کہ کیا گھر میں بستر توڑتے ہو، پیسہ بھی کم، عزت بھی کم، اور اس طرح انسان کی ایفیشنسی بھی کم. جتنا ہمیں یہ احساس ہوتا ہے نا کہ ہماری وجہ سے دوسروں کو فائدہ ہوگا، اتنا ہم اور کام کرنا چاہتے ہیں. یہ انسان کی فطرت ہے. جب انسان کو اپنی محنتوں کا پھل دکھتا ہے نا، تو اس کے اندر اور جوش آتا ہے، اور اسی کا نام امید ہے. اور جب پھل نہ دکھے، اب جو میں بات کہہ رہی ہوں یہ بڑے غور سے سنیے گا، جب انسان کو اپنی کوششوں کا، محنتوں کا پھل نہ دکھے، حضرت نوح کو ذہن میں لے آئیں بس، جب بظاہر کچھ نہ دکھے، تو امید ہی وہ سہارا ہے جو بندے سے مزید کام کراتا ہے. آج نہیں تو کل، کل نہیں تو پرسوں. اور ہمارے پیارے نبی کی صورت میں اس کی بہت خوبصورت مثال ہے. جب طائف کے میدان میں گئے کہ چلو ان کو سمجھا دیتا ہوں، مکہ والے تو سٹبن ہیں، ان پڑھ ہیں، خاندانی برادریوں میں بٹے میں، یہ نہیں سنتے. طائف کے لوگ نسبتاً پڑھے لکھے بھی تھے اور دولت مند بھی تھے. آپ نے سوچا کہ وہ بات مانیں گے، لیکن وہ دنیا کے نشے میں چور تھے، یہ بیچارے خاندانی رسم و رواج کی شکنجوں میں تھے، انہوں نے بھی نہ مانا. اور جبرائیل نے آ کر کہا کہ اے محمد صلی اللہ علیہ وسلم، اگر آپ حکم دیں تو میں یہ دونوں پہاڑوں کو اس طرح ملا دوں کہ یہ وادی جو ہے اس کے بیچ کے لوگ پسکے رہ جائیں. تو آپ نے وہاں کیا کہا؟ کہ نہیں جبرائیل، ایسا مت کیجئے گا، شاید ان کی نسلوں میں سے کوئی ایک ایسا آ جائے کہ جو اس پیغام کو لے لے. اس کو امید کہتے ہیں. دائی دین امید کے بغیر کام کرتا ہی نہیں. آپ کہتے ہیں دو لوگ ہیں صرف کلاس میں، تو کیا ہوا؟ تھوڑے ہیں. یہ دو جم گئے تو ہو سکتا ہے ایک کے دامن سے کیا کچھ ہوگا. بیسیوں لوگوں کی لسٹیں انگلیوں پہ موجود ہیں کہ ایک بندہ کہیں سے کو پڑھ کے گیا تو اس نے وہاں جا کے فصلیں لگا دی، کھیتیاں لگا دی. کئی دفعہ 50, 60, 100 لوگوں کی کلاس ہوتی ہے، اس میں ملا جلا معاملہ رہتا ہے، لیکن کوئی ایک بھی بندہ نہیں نکلتا. تو یہ چھوڑ دیجیے اللہ کے اوپر. آپ کا کام کیا ہے کہ آپ کسی نہ کسی جگہ سے اپنے آپ کو رکھیے اور بہترین طریقے سے کام کریں. اور کسان دیکھیے کہ بارش کی امید پہ اوپر دیکھتا ہے نا. ایمان والے کے دل میں قرآن کی وحی کی طلب ہوتی ہے، اللہ اور کیا پڑھوں، اللہ اور کیا اس قرآن میں. بس آپ سورہ بقرہ پڑھتے ہیں نا، ابھی پہلا رکوع کیا، تو آپ کل آتے ہوئے سوچتے ہیں ہائے کل کیا پڑھوں گی، تجسس. پھر سورہ بقرہ پوری ہوئی، ہائے آل عمران کا موضوع پتہ نہیں کیا ہے، ہائے سورت نساء کیسی ہے، پتہ نہیں مائدہ کیسی ہے، ہائے سورت الانعام کیسی ہے، عراف کیسی. یہ دن بہ دن پھر انسان کی نظریں آسمان پہ لگتی جاتی ہیں، اور آپ دیکھتے ہیں کہ اس کو اتنا اپنی زندگی میں مزہ آ رہا ہوتا ہے، اس کو پرواہ ہی نہیں ہوتی. قرآن پاک میں آپ دیکھیں گے قد افلح المومنون، 18ویں پارے کی پہلی آیتیں سورہ مومنون کی. اسی طرح سورہ بقرہ میں آیت نمبر 7 کے اینڈ میں کیا آتا ہے، اولئک هم المفلحون. تو مفلحون اور فلاح پانے والے کا ذکر بہت ہے، کسان کے ساتھ اس کو تشبیہ دیتے ہیں. تو ساری بات کا خلاصہ کیا ہے کہ جب کسی کو اپنی کوشش کے بعد کوئی نتائج نکلتے نہ بھی دکھے تو وہ امید کے سہارے پہ مزید کام کرتا ہے. اس وقت کھرے اور کھوٹے کا فرق پتہ چلتا ہے، اس وقت ہمیں خود بھی پتہ چلتا ہے. آپ کہتے ہیں لوگ بہت آئیں تو موٹیویشن بہت ملتا ہے، کوئی لوگ نہ آئیں کچھ بھی نہ ہو تو ڈی موٹیویٹیڈ ہوتے ہیں، تو یہ امید کا سہارا ٹوٹا ہوا ہے. اگر آپ اللہ کے ساتھ پر امید ہے نا، تو آپ اکیلے ہی آ کے بیٹھ جائیں، کوئی بڑی بات نہیں، کچھ بھی نہیں ہوگا، اللہ تعالیٰ کہیں نہ کہیں کر دے گا. ایک واقعہ پڑھا تھا کہ ایک شخص تھا، تو سفر کے دوران کہیں دور چھوٹی سی مسجد دکھی تو وہ وہاں گاڑی روک کے کہتا کہ میں نماز پڑھ لوں مسجد میں. یہ سعودی عرب کا کوئی واقعہ تھا. تو جب وہ وہاں گیا تو اس کو وہاں اندر ایک نوجوان دکھا جو اکیلا بیٹھا ہوا تھا. خیر یہ وہاں گیا، اس نے کہا کہ جب نماز پڑھتے ہیں، جو ساری بات کے اندر سے خلاصہ نکلا نا، جو ہی اس نے دوسرے شخص نے جا کر ارادہ کیا نا، تو وہ پہلا شخص جو تھا نا، اس نے پتہ نہیں کس کو کہا کہ چل آج تو جماعت ہوگی. تو یہ شخص کہنے لگا کہ یہ تو اکیلا بیٹھا ہوا ہے، یہ کس سے باتیں کر رہا ہے، مجھے تو کوئی ادھر ادھر دکھتا نہیں. خیر قصہ مختصر، نماز کی، دونوں نے مل کے جماعت کی. اس کے بعد یہ جو بات والا مسافر تھے، اس نے کہا کہ یہ تو تم کون ہو اور یہ بھی تم کس سے باتیں کر رہے تھے؟ تو اس نے کہا کہ میں اس مسجد سے باتیں کر رہا تھا. کہا کیوں، تم مسجد سے کیسے باتیں کر رہے ہو، تم کون ہو، سناؤ. کہنے لگا کہ میں فلاں جگہ رہتا ہوں، تو میں نے اپنی زندگی کا ایک اصول بنایا ہے کہ غیر آباد جگہوں کو آباد کروں گا. جہاں بہت لوگ ہوتے ہیں نا مسجدوں میں، دین کے کاموں میں، وہاں نہیں جاتا. میں زمین کے وہ ٹکڑے ڈھونڈتا ہوں جہاں دین نہیں ہے یا لوگ نہیں ہیں. تو میں اس مسجد میں کئی مہینے سے آ کے بیٹھا ہوں، میں نے یہاں جماعت ہوتی نہیں دیکھی. کوئی ایک آتا ہے پڑھ کے چلا جاتا ہے، کبھی دوسرا آتا ہے تو پڑھ جاتا ہے. تو میں اس سانس میں ہوں کہ یہ اللہ کا گھر ہے، یہ زمین ہے، یہ ٹکڑے، میں اس لیے یہاں آ کے بیٹھتا ہوں کہ یہ آباد ہو. آج جب تم آئے اور ہم دو نے جماعت کی، تو میں مسجد کو کہہ رہا تھا کہ مسجد تجھے مبارک ہو، آج یہاں جماعت ہوگی. آج کتنے لوگ ہیں جو یہ سوچتے ہیں، اور آپ تو شاید ابھی اس بات کو سمجھ ہی نہیں سکیں گے. میرے گمان کے مطابق اگر آپ ابھی اس تڑپ کا حصہ نہیں بنے نا، آپ نہیں سمجھ سکتے. لیکن جب سمجھ آ گئی تو آپ وہاں نہیں جائیں گے جہاں بہت لوگ جاتے ہیں، آپ وہاں نہیں اپنی ڈیوٹی لگوائیں گے جہاں بہت لوگ آئیں گے. آپ کہیں گے میری وجہ سے نئی جگہ کا بیج لگائیں. اور اللہ کی قسم کھاتی ہیں، اللہ کو حاضر ناظر جان کر، آپ کے اس ناروے آنے کا مقصد ایک ہی تھا. گواہی دیتے ہیں آپ نفیسہ؟ یہ تو ہماری پہلی گواہ ہے. آپ کو پتہ نہیں نفیسہ آ کے بیٹھی میں، اس دن سے میں وہی دن سوچتی ہوں، یہ وہ لڑکی ہے کہ جس نے آپ کے لیے یہ سارے فیصلے اللہ سے لیے. بعد میں تو دیکھیے ماشاء اللہ کتنے لوگ جمع ہو گئے نا، تو نیکیاں ضائع نہیں ہوتی. لوگوں کی قربانیاں اللہ کبھی ضائع نہیں کرتا، اور بڑے بد نصیب ہیں جو محسنوں کے احسان ضائع کرتے ہیں. अभी भी ये सवालों के जवाब दे दे के आई हूँ। नॉर्वे क्यों जाती हैं आप, वहां क्या है, आपके मियाँ की जॉब है? मुझे अभी लोगों ने, कैलिफोर्निया से मैं आई हूँ जो नॉर्वे की भी पॉश स्टेट है, कि जहाँ डॉक्टर्स और अमीर और दौलतमंद लोग हैं, मशहूर है वहां के बारे में, सब मीडिया वहां है, फिल्में वहां बनती हैं, लोगों के घरों में सेंध में आप ये लगा लें जो लोग जिस लेवल पे हैं। तो मुझसे वो नए लोग थे ना, तो मुझे बार बार आप नॉर्वे की जाते। अब मैं ज्यादा जवाब देती नहीं, जिसका कोई जवाब ना दू, फिर कोई, अच्छा आपके मियाँ की जॉब होगी ना उधर, अच्छा आपके बच्चे किधर है, वो वहां पढ़ते हैं, अच्छा वहाँ क्या है आपका, कोई आपके मेकअप है वहाँ, मैं क्या बोलूँ। यानी उनको समझ ही नहीं आती कि नॉर्वे, जिसका हमने कभी तमन्ना भी नहीं किया, मैं बता भी नहीं वो कि वहां आप क्यों जाती हैं, आप दुबई जाएं, आप लंदन जाएं, मशहूर शहरों में जाएं, यही तमन्ना है कि अल्लाह बेईबाद जगहों को आबाद करा दे। और ये दुआ किया करें, हजरत इब्राहिम ने ये सुन्नत हमें दिखा दी, सूरत इब्राहिम में आता है कि मैं अपने बीवी बच्चे को लेकर इस जगह तब आया हूँ ताकि यहाँ तेरा घर आबाद हो जाए। तो इस चीज की तमन्ना करें, और अल्लाह की कसम खा के कहती हूँ कि आप इखलास के साथ काम करेंगे ना, अल्लाह ताला वही काम शुरू करा देगा। जब इब्राहिम ने अल्लाह का घर बनाया, कहा अब सुना घर तो बना दिया, बारी ना मनासिक, ना मनासिक सिखा, हज क्या करना है, तो अल्लाह ने हुक्म दिया जिब्राइल के जरिए कि इब्राहिम फलां जगह पे खड़े हो जाओ और ऊंची आवाज से पुकारो, लब्बैक पुकारो, हदीस में आता है। वहां इब्राहिम अलैहिस्सलाम ने जाकर फिर पुकार लगाई थी, लब्बैक अल्लाहुम्मा लब्बैक ला शरीक लक लब्बैक। हदीस में आता है कि जिस जी रूह ने क्यामत तक हज करना है ना, उस सब ने उसके जवाब में कह दिया था लब्बैक अल्लाहुम्मा लब्बैक, और वो जरूर हज करेगा। हजरत इब्राहिम पूछे, अल्लाह ये किस वीराने में मुझसे पुकार लगा रहा है, क्या थे वहां आप? मैं बड़े शौक से मक्का की हिस्ट्री वाली तस्वीरें देखती हूँ, कई घरों में होती हैं, घरों मस्जिदों में भी, ये मक्का इधर था, ये था, वो था। अभी रिसेंटली जब हम गए तो हमें वहाँ बस देखने का इत्तेफाक भी हुआ, जो हिस्ट्री थी मक्का की भी और उसकी मदीना में, एक उन्होंने बनाया हुआ म्यूजियम, तो पुरानी देख के मैं सोचती थी नबी के दौर में ये था मक्का, फिर उसके बाद ये था, वो कोई है ही नहीं बंदा, और अब जाके जरा एक नज़र देखिए तो ऊपर से देखें तो सर घूमता है। इखलास की बरकत है। आपकी जिंदगी में काम नहीं भी होगा, डोंट वरी, उम्मीद का दामन रखे, ये काम होगा। ये बात कहते हैं, मुझे बाजी फौजिया याद आ गई हैं, सिर्फ एक मोहसिनों के एहसान की बात कर रही हूँ। वो इस जगह को देखने आई थी, जिस दिन हमने इस जगह की विजनिंग, कहते हैं आप लोग विजनिंग की थी, बाजी फौजिया हमारे साथ थी। और यकीन करें मुझे तो इसका पुराना सारा नक्शा याद है, आप में से नए साथियों ने तो देखा ही नहीं, ये पूरे छोटे छोटे रूम्स थे, यहाँ ऑफिस थे, ये जो जगह है ना ये एक ऑफिस था, इधर एक दीवार थी, ये शीशे का छोटा कमरा था, ऐसी जगह शीशे का कैबिनेट था, पूरा घूम के कहती ए कमरा ते मेरा, कसम से जब भी मैं इस कोने को शौर से देखूं, याद है ना, तो कहती थी मेरा ते इत्थे बेड लवा दी, मैं ते इत्थे ही आ जाना, मैनू आन दा मसला जान दा मसला। और वो देख के गई, और वहां बैठे हमारी जो कैंटीन है, इसमें भी पार्टीशंस थी शीशे की ना, बहुत खूबसूरत इसकी तस्वीरें हैं पहली भी ना, वहां मीटिंग हुई थी, तो वो मेगलर जो था वो बातें कर रहा था ना, मुझे नोश कितनी आती थी, तो भाजी जो ना वो जो बातें हो रही ना, तो जैसे वो अपनी जुबान में नहीं बोलते, बस एंज ते हो ही जाना है, जैसे बंदा अपने आप से बोलता है ना। लेकिन आपको बताया कि जिस दिन हम इस स्कूल में मूव हुए हैं, 15 मई कुछ अभी मिली है हमें, याद है आप लोगों को, शायद 7 को रमज़ान था, आगे शुरू हो रहा था, रमज़ान से कुछ दिन पहले बाजी उस दिन हॉस्पिटल में थी, बाजी की ज़िंदगी में ये जगह हमें मिल गई थी, लेकिन अपने स्कूल की नज़र से वो इस सीढ़ियों में नहीं चढ़ सकी। और इसका मुझे आज भी अल्लाह के ऊपर राजी है, भरम है कि एक दफ़ा वो देखती तो सही ना। तो क्या ख्याल है उनकी, वो कोशिशें चली गई, तड़प, और जो अपने खानदान के लिए कुटती थी, कहती थी मेरा दिल करता है मेरे खानदान का हर बंदा 5,000 करोन दे देना तो कितना पैसा जमा हो जाए हमारे पास। प्लान, इरादे, ख्वाहिश कहाँ गए, अल्लाह महफूज करेगा। हजरत हमजा जो थे गजवे उहद में शहीद हो गए, उहद में फतेह भी ना हो सकी, नबी का दान टूटा, मुसअब बिन उमैर चले गए, 70 सहाबा चले गए, दूसरी जंग थी अभी, तो क्या उनका अजर जाया हो गया? वो क्या कहेंगे, अल्लाह तूने तो हमें कोई इस्लाम की बहार ही नहीं दिखाई, उनकी कुर्बानियों की जमीन पे तो आज इस्लाम की इमारत खड़ी है। तो मत सोचिए कि मेरी कोशिशों से कुछ हो रहा है कि नहीं हो रहा, सिर्फ उम्मीद का सहारा रखें। वो कहते हैं ना कि पेवस्ता रह शजर से उम्मीदें बहार रख, जब हम किसी दरख्त के साथ जुड़े रहते हैं ना, एक दिन उस पर फल जरूर लगता है। आपके इस शहर में, स्कूल में कई मौसम आते हैं, आप देखते हैं सर्दियों में क्लासेस कितनी छोटी रह जाती हैं, तो मैं क्या सोचती हूँ, पत्तों को देखती हूँ, कल भी मैंने कम अज कम 20-25 मिनट इस खिड़की में शाम को यानी 9 बजे तक नॉन स्टॉप मैं बोली हूँ, कल अल्लाह ही बुलवाता है, बीच में जब सुनने में रुकी होंगी या नमाजें पढ़ी होंगी या जो भी है, मेरा लिए 10 से ज्यादा 1-on-1 मीटिंग्स हुई हैं, कल आपकी क्लास हुई, उसके बाद 2 ऑनलाइन पे पूरे सेशन लिए, بخاری پڑھائی، ایک جگہ ایک نئی بک شروع کرائی محاضرات القرآن، پھر ادھر کے لوگوں سے میٹنگ، ادھر کے، بالکل 8 بجے تک میں ایسی تھی کہ بس سمجھ ایک بندہ بیٹھا ہوا تو ایک کو بلا رہی، اس طرح حالات ہے. لیکن جب مغرب کی نماز میں نے پڑھی اس کے بعد میں کھڑکی میں کھڑی ہوگی، جو میری عادت تھی پہلے بھی، اور میں نے کم از کم 15 منٹ 20 منٹ کھڑے ہو کے نا اللہ سے باتیں کی اور آپ کے اسکول کے لیے دعائیں کی. اور میں کہتی تھی کہ اللہ یہ اتنے پتے اس وقت درختوں پہ لگے ہوئے ہیں، کتنے ہرے بھرے ہیں، یہ اب کچھ مہینے میں ختم ہو جائیں گے. آج صبح آپ کو پتا ہوا چلی ہے، تو ہم رستے میں تھے تو میں ان کو دکھا رہی تھی کہ دیکھیں طاہرہ آج پہلی ہوا چلی ہے، کل رات کی چلی ہے، تو دیکھیں کتنے پتے اتر گئے. تو میں نے فوراً کہا، میں نے کہا جب قرآن کورسز شروع ہوتے ہیں پہلی آندھی میں کچے جھڑ جائیں گے. آپ جو سبحان اللہ السلام کر رہے ہیں بڑی مضبوطی سے ہاتھ تھامے قرآن کو، پہلی ہوا میں جھڑ جائیں گے، کوئی دوسری میں جھڑیں گے. اور اب آپ دیکھیں دن بدن درختوں کے پتے کم ہوں گے، نہ ایک ڈیڑھ مہینہ رہ گئے اکتوبر تک میرا لے یہ درخت خالی ہو جائیں گے. لیکن جب خالی درختوں کو دوبارہ ہرا بھرا دیکھتی ہوں تو میں سوچتی ہوں نہیں، کم لوگ آئیں یا زیادہ آئیں، دیکھیے گا سر ہوں گے کتنے ہوں گے، کیا ہوگا. یہ ہمیں پتا ہے کہ آپ جڑے رہے اپنے کام سے، ایک وقت آئے گا کہ دین کے اوپر بہار آئے گی. ہم دین کی بہار کو اپنے اسکول کی بہار نہیں کہتے، اللہ کا شکر ہے دل میں یہ بات ہی کوئی نہیں، ہمارا کون ہے، ہمارے لوگ کون ہے، آپ ہمارے ممبر ہیں، ہو کیئرز. آپ کو حیرت ہوگی سب کو، میں آپ کو آج بات منہ پہ آئی ہے، یعنی ممبر شپ ناروے کا آپ کو پتہ ہے نا طریقہ، ممبرز بنتے ہیں جس سے ہر سال گورنمنٹ سے کچھ ہوتا ہے. اور اصل میں میری نظر میں ممبر شپ کے ایفیلیشن کہ جس چیز کو کاز کو میں سچ سمجھتی ہوں اس کو میں سپورٹ کروں. تیسرا سال ہے اور اس وقت دن رات یہاں کام کرنے والوں میں سے بھی کئی نہیں ہیں، انہوں نے دیے ہوئے فارم پچھلے لوگوں نے کاٹے ہی نہیں ہے. وہ آج تک میں ان کو کہہ رہی تھی کہ آپ کے کہنے پہ کون آئے، آپ تو خود نہیں ہیں اسکول کے حصے میں. پرواہ کوئی نہیں، نہیں تو نہ صحیح، آنا ہے تو آؤ. نہ کسی کو فورس کیا، نہ کسی کی ممبر شپ ڈھونڈی، نہ کیا. پچھلے شروع 2-4 سال میں ہوا، ان کو میرے سے زیادہ پتہ جو لوگ ڈیل کرتے ہیں. تو انہوں نے مسجد والا نے کہا ہم تو سوال ہی نہیں پیدا، لوگ اپنی پچھلی دوستیاں نبھانے کی خاطر ابھی تک نہیں ان کو چھوڑتے، ہم نے نہیں کبھی کسی سے کہا. ہو کیئرس، ہمیں یہ نہیں پتا کہ نور القرآن میں کوئی آ رہا ہے تو وہ اسلام ہے. ہم کہتے ہیں کہ اس ناروے میں اسلام آ جائے، بچوں کے ہاتھ میں قرآن آ جائے، بچیوں میں چینج آ جائے، تبدیلی آ جائے، اللہ کرنے والا کام ہے. اور آج تک کبھی کمی آئی نہیں الحمدللہ. ایک دن بھی زندگی کا اس پورے علمی سفر میں، یہاں کی کہانی نہیں ہے یہ، شروع سے آخر تک ہے، ایک دن بھی ہمارے اسکول میں پیسے کی، روپے کی کمی بیشی نہیں آئی. یہ اللہ کی میں کہتی ہوں کیا عنایت ہے. میں آپ کو وہ ساری کہانیاں سناؤں نا جو میرے سینے میں اور میرے فون میں، آپ حیران ہو جائیں. کل رات میں نے ایک میسج سنا، تیسری کلاس تھی، کل دوسری تھی، ایک جگہ تیسری تھی، تو میں آپ کو سناؤں نا 1.5 منٹ کا میسج ہے. ہم پریشان ہیں، مارشل والے آ جائیں گے، اوور لوڈیڈ روم ہے، اوور فلو ہو گیا، جتنی کیپیسٹی تھی روم کے اس سے زیادہ لوگ ہیں، اب کیا کریں. میں نے 1.5 لائن کا جواب دیا، بڑی جگہ ڈھونڈ لیں. آپ یہ سوچ رہے ہیں کہ نام کم کر دیں، ہم داخلے روک لیں، آپ بندے قرآن کی طرف آنے والوں کو ہم کیسے روکیں. میں نے کہا اپنے ہسبینڈ سے کہیں ایگری دس، تو انہیں کہیں کہ فائنڈ بگ پلیس، ہم چل جائیں گے. ساتھ مسجد ہے، ان سے کہیں ہمیں بڑا ہال دیں، وہ تو نہیں دیں گے یہ تو ہمیں بھی پتا. تو اللہ بڑا دے دے گا ہمیں، وہاں بھی بڑا ہوگا. اور یقین کریں ہر چیز الٹی چال چل رہی ہے. اب جہاں جہاں کام ہو رہے ہیں نا، جو کام ابھی یہاں 5-5 سال میں نہیں ہوئے نا، وہ وہاں سے شروع ہوئے ہیں. میں تو نہیں کروں گی، میرا کام ہی نہیں، میری بلا سے. مجھے تھوڑا سا بولنا پڑھانا آتا ہے، میں پڑھاتی ہوں، سب کام آپ جانے، آپ کے کام ہے. تو یہ جو امید ہے نا، یہ امید لاتی ہے. میں امید کے سہارے اس وقت بھی آپ کے پاس ہوں کہ میرے ادھر آپ کو وقت دینے سے آپ کے اسکول میں خیر آئے گی. اگر مجھے کچھ آتا ہے، اور میرا ایمان ہے کہ میرے ادھر آنے سے کام نہیں ہوگا، یہ بھی اللہ ہی چاہتا ہے تو ہوتا ہے. جس کو نہیں آنا ہوتا وہ میرے آنے پہ بھی نہیں ہوتا. جو آتے تھے ویسے بھی آتے، جو دیر سے آتے تھے میرے آنے پہ بھی دیر سے آتے ہیں، جو جلدی آتے تھے وہ جلدی آتے ہیں، جو چھٹیاں کرتے تھے کرتے تھے. مجھے تو کوئی مان نہیں ہے اس بات کا، لیکن مجھے اپنے اللہ سے بڑی امیدیں، یہ یقین کریں. اور میں اللہ سے یہی کہتی ہوں کہ اللہ تعالیٰ یا من وہاجر وجاہد فی سبیل اللہ، اس کو ضائع نہ کرنا، یہ قربانیوں کے اوپر ہوتا ہے. اور یاد رکھیے جب اللہ کے لیے آپ کچھ چھوڑیں گے نا، اس کے بعد اللہ آپ کو خوشخبری ضرور دے گا. لیکن ہم اس سے پہلے دین چھوڑ چکے ہوتے ہیں مجبوریوں کے نام پہ. جاب مل گئی، اتنی بڑی مجبوری، کاغذ کے نوٹ ہیں سونے کے نہیں ہیں، ہم چھوڑ دیتے ہیں دین کا کام. رشتہ ہو گیا، بھائی کیا آ گیا، ایک انسان آیا جس سے آپ نے شادی کے 2 مہینے بعد ہی لڑنا شروع ہو جانا، آپ اس کے ملنے پہ کام چھوڑ گئے. بچہ بچہ ہونے لگا، ابھی ہوا بھی نہیں، ابھی پیٹ میں آپ اسے اتنا ڈر گئے، پریگننٹ ہو گئے، گھر بیٹھ گئے 1 سال تک. یاد رکھیے یہ میری باتیں آپ کو کبھی یاد آئیں گی. آپ کا اسکول اس وقت جمع رہے گا، اور اس میں کوئی آنچ نہیں آئے گی جب تک آپ قربانیاں دینے والے اور اللہ پہ نظریں لگانے والے موجود ہیں. نہ کسی زمین کے ٹکڑے پہ مان ہے، نہ کسی کے سونے پہ مان ہے، نہ چاندی پہ مان ہے، صرف مجھے ان ساتھیوں پہ مان ہے کہ جو دن رات کام کرتے ہیں، جن کے جذبے، اور انہی کے لیے میں کہیں بھی جاتی ہوں، انہی کے لیے میں چھوڑتی ہوں، انہی کے لیے آتی ہوں۔ قیمتی ہوتے ہیں وہ لوگ جو آپ کے پیچھے کام کرتے ہیں۔